نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي روح القرآن پارا نمبر 6 لا يحب الله آج کچھ بات ہے اللہ کی پسند اور ناپسند کی دعا کر کے شروع کریں گے کہ اللہ تعالی ہمیں اپنی پسند والے کام کرنے کی اور اللہ کی نافرمانی یا اللہ کی ناپسند والے کاموں سے رکنے کی توفیق عطا فرمائے۔ سورۃ نساء ہم شروع کر چکے اور اس حصے میں ہم آیت نمبر 148 سے سورۃ کے اینڈ اور پھر انشاءاللہ اگلی سورۃ کو شروع کریں گے۔ آئیے دیکھتے ہیں کہ پہلا پیغام ہمارے لیے اس بارے میں کیا ہے۔ ٹاپک لکھیے گا، برے کاموں کی تشخیر مت کرو، ڈونٹ براڈ کاسٹ بیڈ تھنگس، بری چیزوں کو آگے مت کرو۔ کل تک تو اس پیغام کا مقصد کچھ اور تھا، لیکن آج سوشل میڈیا کے عام ہوتے ہی ہم اپنے ارد گرد ایسی بہت ساری چیزیں دیکھتے ہیں کہ لوگ بے سوچے سمجھے چیزوں کو آگے کرتے ہیں۔ حکمرانوں کی باتیں پہلے بھی ہوتی تھی، مذہبی رہنماؤں کی بھی ہوتی تھی، لوگ بے سوچے سمجھے ایک دوسرے کے بارے میں کمنٹس بھی دیتے تھے، لیکن آج جتنی تیزی سے یہ پیغام پھیل جاتا ہے، جس کو آپ کہہ سکتے ہیں کہ جنگل میں آگ کی طرح، تو آئیے دیکھتے ہیں کہ اس کے اوپر آج میرا آپ کا عمل کیا ہونا چاہیے۔ لا یحب اللہ الجہر بالسوء من القول من القول الا من ظلم وکان اللہ سمیعا علیما۔ اللہ تعالیٰ اس بات کو بالکل بھی پسند نہیں کرتا کہ برائی کی شہرت کی جائے، ہاں مگر جس پر ظلم ہوا ہے، اور اللہ تعالیٰ خوب سننے والا اور جاننے والا ہے۔ ان تبدو خیرن او تخفوہ او تعفو عن سوء فإن اللہ کان عفواً قدیرا، اور اگر تم بھلائی کو ظاہر کرو یا اس کو چھپاؤ، اور اگر تم برائی سے درگزر کرو، تو بے شک اللہ تعالیٰ درگزر کرنے والا اور قدرت رکھنے والا ہے۔ یعنی لا یحب اللہ کا لفظ کیا بتا رہا ہے؟ کہ زبان سے بری بات کا اعلان کرنا اللہ کو پسند نہیں۔ ہاں لیکن مظلوم اپنے اوپر ہونے والے ظلم کو بتا سکتا ہے۔ دوسرے لفظوں میں کہیے کہ صاحب حق کو بات کرنے کی اجازت ہے۔ بہت سارے لوگ یہ سوال کرتے ہیں کہ ہم پہ زیادتی ہوتی ہے تو کیا ہم بات نہیں کر سکتے، دوستوں سے ساسوں کی باتیں نہیں کر سکتے، شوہر سے اس کی ماں کی باتیں نہیں کر سکتے، اور سو آن۔ تو یہاں ایک بنیادی اصول سمجھ لیجئے، اسلام دین فطرت ہے، نہ ظلم کو پسند کرتا ہے کہ کوئی کسی پہ ظلم کرے، اور نہ مظلوم بننے کو پسند کرتا ہے۔ ہمارے کلچر میں بعض دفعہ افراد اور تفریط کا مزاج ہونے کی وجہ سے ہم فرق محسوس نہیں کر پاتے، بلکہ میں اس آیت کے ساتھ لفظ بول دوں نا، کیچڑ اچھالنا، تو آپ کو سمجھ آئے گا۔ کیچڑ اچھالنے کی بالکل اجازت نہیں، نہ کسی سیاستدان پہ، نہ کسی مذہبی رہنما پہ، نہ کسی کے اسکینڈل کی اجازت ہے، نہ کسی کے خفیہ تعلقات کو سر عام لانے کی ضرورت ہے، نہ کسی کی میمز بنانے کی ضرورت ہے۔ کسی کی پرسنل زندگی سے کوئی جھلکی لے کر اس کو پوری دنیا میں مشہور کر دینا، اسلام اس کی قطن اجازت نہیں دیتا۔ یہ سارے احکامات انشاءاللہ سورہ حجرات میں ہم پڑھیں گے 26 پارے میں، جس میں پرامن معاشرے کا ایک بڑا خوبصورت سر رنگ اور روپ اللہ تعالیٰ نے دکھا دیا۔ لیکن یہاں اتنی بات سمجھ لیجئے کہ بری باتیں ٹریش کی طرح ہوتی ہیں۔ ہم سب دن رات اپنے گھروں میں ٹریش کینز یوز کرتے ہیں، خاص طور پہ جو کچن میں استعمال کی جاتی ہے۔ آپ دیکھتے ہیں کہ وہی فروٹ جو ابھی آپ نے کاٹا اور بڑی اچھی خوشبو بھی آ رہی ہے، اگر تھوڑی دیر وہ ٹریش کین میں رکھا رہے تو سمیل آئے گی، اور خدا نخواستہ اگر وہ اوور نائٹ کچن میں رہ گئی باسکٹ، تو صبح آپ کا وہاں جا کر شاید سحری بنانا بھی مشکل ہو۔ کیا ہم میں سے کبھی کسی نے یہ کیا کہ ٹریش کین کا منہ کھولے اور پورے گھر میں اس کو پھرائے، یا ڈرائنگ روم میں تھوڑی دیر کے لیے رکھ دے کہ مہمان آ رہے ہیں ذرا بو سونگ لے؟ ہم اپنی گندگی کو تو ہر ممکن چبانے کی کوشش کرتے ہیں۔ بچوں کے جسم سے جو گندگی اترتی ہے اس کو کتنی جلدی ڈسپوز کرتے ہیں، تو گندی باتیں ٹریش سے بھی گندی ہیں۔ انسان کو اپنی زندگی میں ہمیشہ بااخلاق ہونا چاہیے، اگنور گریسفلی، فار گیو فار گیٹ۔ نبی صلی اللہ علیہ وسلم نے جو اسلام پھیلایا وہ تلوار کے زور سے نہیں، اخلاق کے زور سے پھیلایا، اور اس میں ساتھ ہی اللہ سبحانہ تعالیٰ نے یہ پیغام بھی دیا کہ ہاں لیکن کوئی مظلوم ہے، مثلاً کسی جگہ شوہر ظلم کرتے ہیں، کبھی بیویاں ظلم کرتی ہیں، کبھی ساس، کبھی بہو، اور اسی طرح پھر اس دائرے کو بڑا کرتے جائیں تو اس سمائی زندگی میں نوکر بے مالک، یہ بہت سارے انٹریکشنز ہوتے ہیں، اور انسان اپنی طبیعت کے اعتبار سے نا اپنے نچلے سے زیادتی کر ہی جاتا ہے. اب جس پہ واقعی زیادتی ہوئی وہ کیا کرے؟ یعنی ہو سکتا ہے میری بات سننے والا کوئی بہت دکھی بیٹھا ہو، اور کسی کی غلط چیز کی وجہ سے ہو سکتا ہے کسی کا گھر برباد ہو، تو پھر اس کا کیا ہے کہ آپ کسی ایسے انسان سے جس سے آپ کو عدل مل سکے، انصاف مل سکے. مثلا مقدمہ دائر کیا گیا کسی جگہ، تو اب وہاں حقائق تو نہیں چھپائے جائیں گے. جیسے آپ ڈاکٹر سے کوئی بات نہیں چھپا سکتے ورنہ تو علاج غلط ہوگا، بالکل اسی طرح آپ وکیل کے سامنے کوئی اپنا مقدمہ پیش کرتے ہوئے یا عدالت میں کوئی بات ہوئی یا کسی صاحب علم، صاحب تقویٰ شخص سے، صاحب حکمت شخص سے آپ اپنے معاملے میں رائے لینا چاہتے ہیں کہ بھائی میں کیا کروں، میرے گھر کا یہ ماحول ہے یا میری بیوی میری بات نہیں سنتی، پھر اس کی اجازت ہے. لیکن چسکا نہیں، غیبت نہیں، اور بات بڑھانے کا انداز نہ ہو. اگر اس وقت ہم سب اس بات کی نیت کریں کہ آج کے بعد میں نے اپنی زبان کا استعمال بہت سوچ سمجھ کے کرنا ہے. آپ دیکھیے چھری کا استعمال کتنی احتیاط سے کیا جاتا ہے، آج کل تو وہ چھریاں بھی جس کے اوپر کور ہوتے ہیں تاکہ غلطی سے بھی بچہ اٹھا لے تو اس کا ہاتھ نہ کٹے. تو یہ زبان کی چھری جو منہ میں، کیا اس کو ہم ایسے چلائیں گے؟ صرف باتیں باتیں اور باتیں. پھر اس کے بعد آگے چلتے ہیں تو آیت 150 سے 152 میں ایمان بر رسالت کے حوالے سے کچھ فتنے اور ان کا رد. یعنی ایمان بر رسالت، اللہ کے نبی کو رسول ماننا یا پھر کسی اور بھی نبی کو ماننا. یعنی ایمان بر رسالہ میں آدم سے لے کے نبی صلی اللہ علیہ وسلم تک ہر نبی کو ماننا ہے. کچھ لوگ کیا کرتے ہیں، ان الذین یکفرون باللہ ورسلہ ویریدون یفرقوا بین اللہ ورسلہ. کچھ لوگ ہیں جو اللہ کا کفر کرتے ہیں اور اس کے رسولوں کا، اور وہ ارادہ کرتے ہیں کہ تفریق کر دیں اللہ اور ان کے بیچ میں. کیا کہتے ہیں؟ وہ کہتے ہیں کہ ہم بعض چیزوں پر ایمان لاتے ہیں اور بعض کا ہم انکار کرتے ہیں. اب اس پورے کانسیپٹ کو جو ان آیات میں، اس کو تفریق کہتے ہیں. دو تین اس کے مختلف اینگل ہیں، سمجھ لیجئے. آپ دیکھیے کہ دو باتیں، کچھ لوگ کہتے ہیں قرآن میں ایک بات آ گئی ہے تو ہم مانیں گے، حدیث کی بات ہم نہیں مانیں گے یا حدیث کی ہر بات نہیں مانیں گے. بعض کہتے ہیں حدیثوں کا کیا پتہ ہے، ٹھیک ہے کہ نہیں، بعد میں لکھ لی گئیں. یعنی اس کا فرسٹ اینگل کیا ہے کہ کچھ لوگ اللہ کی بات کو حجت سمجھتے ہیں، حدیث کو حجت نہیں سمجھتے، تو یہ باطل عقیدہ ہے. ہمارا دین حدیث پہ کھڑا ہے. قرآن تو آج بھی سب کے گھر میں موجود ہیں، اور قرآن کی جو ڈکشنری ہے نا وہ حدیث ہے. یہ جم بنا لیجئے اس بارے کا. کسی بھی لینگویج کو آپ سمجھنا چاہتے ہیں نا تو آپ ڈکشنری کی روشنی میں سمجھتے ہیں. قرآن کو سمجھنا ہے تو حدیث اور سنت کی ڈکشنری کی روشنی میں سمجھیں گے. اور اگر اسی کو مشکوک کر دیا جائے تو قرآن کے تو من مانے مطلب آپ نکال لیں. بس اللہ سبحانہ تعالیٰ کی تعریف کرتے ہیں، آپ کہتے ہیں کہ لا الہ الا اللہ. کون بتائے گا الہ کون ہے؟ جو جس کو الہ سمجھے گا وہ کہے گا یہ میرے الہ کی بات ہے. تو لہٰذا یہ باطل عقیدہ ہوگا. ہمارا ایمان کیا ہے؟ اللہ نے ہمیں اہل سنہ والجماعت میں شامل کیا. ہمارا عقیدہ کیا ہونا چاہیے؟ کہ نمبر ایک، جس طرح قرآن سے کوئی بات ثابت ہو سکتی ہے اسی طرح حدیث سے بھی ثابت ہو سکتی ہے. قرآن اور حدیث دونوں کا فرق کیا ہے؟ میں اس کو اکثر ایک سینٹنس میں سمیٹنے کی کوشش کرتی ہوں، اور وہ کیا ہے کہ اللہ اور رسول کی بات ایک ہی ہے، ذات میں فرق ہے. اگر یہ جملہ کوڈ ورڈ بنا لیں گے تو یاد رہے گا، ذات تو فرق ہے. وہ خالق ہے، یہ مخلوق ہیں، وہ عابد وہ معبود. اللہ سبحانہ تعالیٰ تو نور السماوات ہے والارض، تو ذات تو فرق ہے. ہاں، انسانوں میں سب سے اعلیٰ مقام نبی کا ہے، لیکن بات ایک ہی ہے. اور اس کی دوسری دلیل سورۃ نجم کی آیت، اگر آپ سبھی کو زبانی یاد ہو نہ ہو، وہ کیا ہے؟ وَمَا يَنطِقُ عَنِ الْهَوَى إِنْ هُوَ إِلَّا وَحْيٌ يُوحَى. کہ یہ نبی تو اپنی مرضی سے بولتے ہی نہیں ہے جب تک کہ اللہ کی طرف سے وحی نہ کی جائے. تو زبان محمد صلی اللہ علیہ وسلم پہ بات آتی نہیں تھی جب تک اللہ تعالیٰ نہیں چاہتے تھے. تو ہم سب کا اس پہ ایمان ہے. اس کو آج کے دور کے بہت بڑے فتنوں میں ایک فتنہ کہا جا سکتا ہے. اچھا، یہ کوئی کبھی اپنے منہ سے نہیں کہتا کہ میں حدیث کو نہیں مانتا، लेकिन शक पैदा कर दिया जाता है या फिर कुछ चीज़ों को लेना और कुछ को छोड़ देना, इसका भी इधर तस्करा है। अल्लाह ताला ने ऐसे अमल से रोका है। फिर दूसरा इसका हवाला, जो आज अल्हम्दुलिल्लाह उम्मत मुस्लिमा में तो इसका इतना फ़र्क नहीं पड़ता, लेकिन पहले अदवार में था, और वो क्या था कि एक रसूल को मानेंगे तो दूसरे को नहीं मानेंगे। ये भी है युफर्रिकूना वाले लफ्ज़ के अंदर आता। मसलन यहूद ने हज़रत ईसा अलैहिस्सलाम तक के नबियों को माना, लेकिन उन्होंने हज़रत ईसा का इनकार किया, बल्कि उनको वलीदुज़्ज़िना करार दिया, और मोहम्मद मुस्तफ़ा से उन्होंने दुश्मनी की सल्लल्लाहु अलैहि वसल्लम। बात नसारा की आई तो उन्होंने मूसा अलैहिस्सलाम को भी माना, तो ईसा अलैहिस्सलाम को भी मान लिया। ये अलग बात है कि उन्होंने अपने ज़ोम में उनका मुकाम बिल्कुल मुख्तलिफ कर दिया। और जब बात आती है मुसलमानों की, तो हम क्या कहते हैं? हम सब को मानते हैं, मूसा ईसा मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ही नहीं, बल्कि आदम से लेके आए हुए एक एक नबी को मानते हैं। तो अल्लाह ताला हमें और हमारी नस्लों को इस अकीदे पे जमाए। उसके बाद आयत नंबर 153 में यहूद के कुछ बेजा मुतालबात हैं। यसअलुक अहलुल किताब अन तुनज़्ज़िल अलैहिम किताबम मिनस्समा। जब नबी सल्लल्लाहु अलैहि वसल्लम ने अपना पैगाम मदीना के लोगों के सामने रखा, तो उस दौर के जो रिलीजियस लोग यानी यहूद थे, जो कई सदियों से वहाँ आकर बैठे हुए थे और वो अपने आप को मजहबी लोग कहते थे, उनके दिल में चूँकि हसद था, माना नहीं। अब माना क्यों नहीं? दिल में नेगेटिविटी थी। लेकिन मुँह से क्या कहें, तकल्लुफन कह लीजिए, मुरवतन क्या करते? बहाने करते। अल्लाह कहते हैं अहले किताब कहते हैं, अच्छा भी हमारे ऊपर आसमान से किताब उतरेगी तो मानेंगे, हम बनी इस्माइल के एक शख्स पे उतरी हुई किताब को क्यों माने? तो उसका सवाल देखिए अल्लाह ने क्या दिया। अच्छा ठीक है, फ़कत सालू मूसा अकबर मिन ज़ालिक। ए नबी आप गम ना कीजिए, ये आप ही की बात को नहीं झुटला रहे, इन्होंने तो मूसा की भी बात नहीं मानी थी और उनसे बड़े सवाल किए। क्या मुतालबा किया था? यहाँ जो लफ्ज़ है ना सालू, ये मुतालबे के मानों में है। सवाल क्या था? कालू अरिना अल्लाह जहरा। जब मूसा अलैहिस्सलाम कोहे तूर से इनके पास आए, तौरात लेकर आए, तो इन्होंने उस तौरात का इनकार कर दिया। कहने लगे हम तो पहले खुल्लम खुल्ला अल्लाह को देखेंगे। ये किस्सा पढ़ चुके हैं पहले बारे में। तो फरमाया कि फ़हज़त हमसायत बिजुल्मिहिम, फिर इनको इनके जुल्म की वजह से बिजली ने पकड़ लिया और फिर इन्होंने बछड़े को पूछ लिया। तो क्या पता चला कि जिसको भूख नहीं है वो 100 बहाने करेगा। हिदायत की तलब लग जाए ये दुआ किया करें। कल तक तो ये उनकी बातें थी, आज हम मुसलमानों में से भी कुछ लोग ऐसे हो गए कि जब भी आप उनको कोई अच्छी काम की दावत दें, उनके पास कोई ना कोई उज़र मौजूद होता है। जब आप उनको किसी बुरे काम से रोकें, उनके पास एक लंबी लिस्ट होती है जवाजात की, हमें ये करना है, हमें वो करना है। तो ऐसे लोगों के लिए मोहब्बत से दुआ कीजिए कि अल्लाह ताला इनको हिदायत की तलब लग जाए। उसके बाद आयत 154 से 156 में एक बड़ा अहम टॉपिक है कि यहूद जो अल्लाह के चुने हुए लोग थे, वो अल्लाह की तरफ से भेजे हुए अम्बिया कराम की नस्ल में से थे। अल्लाह ने इसे कौम की तरफ इतने ज़्यादा अम्बिया कराम भेजे कि इनको अपने ऊपर एक किस्म का जोम हो गया कि वी आर चोजन पीपल, नहनु अहिब्बाउ का लफ्ज़ आता है। तो फिर आखिर इनको अल्लाह ने अपनी रहमत से दूर क्यों किया? ये ऐसे ही कि जिसको एक दौर में इज़्ज़त मिली हो तो दूसरे दौर में फिर उसको जलील कर दिया जाए, तो कोई ना कोई वजह तो पीछे होगी। क्या अल्लाह ने फरमाया वरफा नफ़ौकहुम तूर बिमीसाकिहिम। अल्लाह सुब्हान तआला फरमाते हैं कि हमने इनके सरों पर कोहे तूर को मुअल्लक कर दिया वादा लेने के लिए, और क्या कहा कि तुम इस शहर में दाखिल हो जाओ सजदे की हालत में। बिल्कुल वही कहानी है जो पीछे सूरत बकरा में हम पढ़ चुके कि 40 साल तक ये वादी तीह में भटके थे, क्योंकि इन्होंने फिरौन के डूबने के बाद जिहाद का इनकार किया था। तो जो कुछ इनके साथ हुआ उसका खुलासा अल्लाह ने दिया कि इनके वादों को तोड़ने की वजह से, अल्लाह की आयात का इनकार करने की वजह से ये इनका दूसरा जुर्म था। अम्बिया को नाहक कत्ल करना ये इनका तीसरा जुर्म था, ईमान न लाना, और फिर सबसे बढ़कर इनकी जुरत तो देखिए हज़रत मरियम अलैहिस्सलाम पे बुख्तान लगाना, यानी हज़रत ईसा को वो मौजज़ाना तौर पे पैदा हुआ बच्चा नहीं बल्कि किसी गलत फेल का नतीजा जानते थे, और यहूद पर लानत की गई। क्या पता चला कि अल्लाह किसी को जब चुनता है तो उसके पीछे भी कोई रीज़न होती है, और जब चुने हुए लोग हटा दिए जाते हैं तो भी उसके पीछे कोई रीज़न होती है। फिर उसके बाद आयत 156 से 159 में जो टॉपिक आ रहा है वो क्या है? हज़रत ईसा अलैहिस्सलाम जिंदा आसमान पर उठा लिए गए, यह हमारा ईमान है। और इससे भी बढ़कर हदीस से जो बात पता चलती है कि आप क़यामत से पहले दुनिया में आएंगे, 100 से ज़ायद तवातुर के दर्जे की यानी कंटिन्यू चेन के साथ हदीसें मिलती हैं कि जिसमें पता चलता है कि कुर्ब क़यामत हज़रत ईसा अलैहिस्सलाम दुनिया में आएंगे और वो नबी सल्लल्लाहु अलैहि वसल्लम के उम्मती बनकर आएंगे और बहुत कुछ। तो क्या कहा, वक़ौलिहि मिन्ना क़त्लनल मसीह ईसा इब्न मरियम, यानी यहूद का ये दावा है कि हमने तो ईसा इब्न मरियम को कत्ल कर दिया। और आज नसारा भी यही समझते हैं कि हज़रत ईसा क्रूसीफाई कर दिए गए। लेकिन इस्लाम का कानून क्या है, मा कतलूहू, नहीं कत्ल किया उन्होंने उनको, व मा सलबूहू, और नहीं सूली पे चढ़ाया उनको, वलाकिन शुब्बिह लहुम, शुबा डाल दिया गया। और ये वाक्य आप पढ़ लीजिए, अल्लाह सुबहाना तआला ने कैसे हज़रत ईसा को बचाया था कि जब यहूद ने इनके घर का हिसार किया था तो घर की छत खुली और अल्लाह ताला जिस्म और रूह के साथ ईसा अलैहिस्सलाम को ले गया। अगर आपने नबी सल्लल्लाहु अलैहि वसल्लम की हिजरत की रात का वाक़या सुना हो ना, तो दुश्मनों ने आपके घर के बाहर का अहाता किया हुआ था और आप ऐसे उनकी आंखों में धूल झोंकते हुए हज़रत अली रज़ी अल्लाह अन्हु को अपने बिस्तर पर लिटा कर निकल गए और किसी को पता ही नहीं चला। आपने ये किस्सा सुना होगा, आगे इंशाल्लाह आएगा सूरत अल अनफाल में। बस अब ये कह लीजिए कि नबी सल्लल्लाहु अलैहि वसल्लम की हिजरत मक्का से मदीना की तरफ थी और हज़रत ईसा की हिजरत ज़मीन से आसमान की तरफ थी। हर नबी ने हिजरत की क्योंकि हक बात कहने वाला हर इंसान आजमाया गया और आजमाया जाएगा। तो हज़रत ईसा को आसमानों पर जिस्म और रूह के साथ ले जाना क्या अल्लाह के लिए मुश्किल? आप क्या कहते हैं, क्या ये रूह का जाना कोई आसान काम है? हर रोज़ आप मुख्तलिफ जगहों पर मौत की खबरें सुनते हैं तो रू जाती है, तो अल्लाह जिस्म भी ले गया। हमारा ईमान है कि हज़रत ईसा वहाँ ज़िंदा हैं और इंशाल्लाह वापस आएंगे, अपनी तबई ज़िंदगी पूरी करेंगे और उनके दौर में पूरी दुनिया में फिर अमन होगा। और इसके बाद जो आगे होगा वह हदीस से आप पढ़ सकते हैं। तो इससे क्या पता चला कि हज़रत ईसा के बारे में अपना अकीदा बहुत क्लियर करना चाहिए। आज हम मुसलमानों के अंदर भी कुछ ऐसे फितने खड़े कर दिए गए जिसकी बुनियाद पे उम्मत भी टूटी और साथ ही साथ क्या कुछ ना हो गया। तो अपने बच्चों को कुरान का एटलीस्ट तर्जमा ही बताइए जिससे उनका दिल खुलने लगे।